यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि संघीय संसदको दुवै सदनमा आजदेखि छलफल शुरू हुँदै सरकारी अस्पतालमा उपचारमा देखिएका समस्या अध्ययनका लागि सरकारद्वारा उच्च स्तरीय समिति गठन र भारतमा लोकसभा निर्वाचनको मतदान सम्पन्न। आगामी मंगलबार अन्तिम मत परिणाम घोषणा हुने। अब समाचार विस्तारमा। आगामी आर्थिक वर्ष 2081-82 लागि सरकारद्वारा संसदमा प्रस्तुत बजेटमाथि आजबाट छलफल हुँदैछ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे शुरू हुनेछ। राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे शुरू हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ। अर्थमन्त्री वर्षमान पुनले आजको बैठकमा बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्नु हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। संघीय सरकारले आगामी आर्थिक वर्ष 2081-82 लागि 18 खर्ब 60 अर्ब 30 करोड़ रूपियाँ बराबरको वार्षिक आय व्ययको विवरण पेश गरेको छ। जेठ 15 गते संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटका लागि चालुतर्फ 11 खर्ब 40 अर्ब 67 करोड़, पुँजीगततर्फ 3 खर्ब 52 अर्ब 35 करोड़ र वित्तीय व्यवस्थापन तर्फ 3 खर्ब 67 अर्ब 18 करोड़ रकम विनियोजन गरेको बताउनु भएको थियो। प्रस्तुत बजेटको कुल विनियोजित रकम मध्ये चालुतर्फ 61.31%, पुँजीगततर्फ 18.94% र वित्तीय व्यवस्थापन तर्फ 19.74% रकम विनियोजन भएको छ। प्रस्तुत बजेटले 4 खर्ब 8 अर्ब 27 करोड़ रूपियाँ प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमी कमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताउनु भएको छ। नयाँ बानेश्वर स्थित संसद भवनमा हिजो भएको नेकपा एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा प्रस्तावित आयोजना बजेटमा समावेश भए नभएको निर्क्यो गर्न दलका सांसदहरूलाई सुझाव दिनुभयो। बैठकमा उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गर्नुभएको थियो। सभामुख देवराज घिमिरेले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ। उच्च अदालत विराटनगर बार एसोसिएशनले हिजो गरेको कार्यक्रममा सभामुख घिमिरेले मुलुकको विधिको शासनलाई प्रभावकारी रूपमा 3 अंगबीच समन्वय हुनु आवश्यक भएको धारणा राख्नुभयो। सभामुख घिमिरेले संसदको मुख्य कार्य कानून बनाउने भएको तर विगत 16 महिनामा कानून बनाउने भन्दा अन्य कार्यतर्फ ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले सरकारका काम कारवाहीको अनुगमन, नियन्त्रण र निर्देशन गर्ने जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका भए पनि अपेक्षित रूपमा त्यस अनुसार कार्य हुन नसकेको विचार राख्नुभयो। उहाँले नेपालको संविधान 2072 कार्यान्वयनका लागि विभिन्न कानून निर्माण हुन आवश्यक रहेको आवश्यकता औल्याउनुभयो। सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न उच्च स्तरीय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्री स्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डाक्टर दिपेन्द्र रमण सिंहको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको हो। उक्त समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदन कुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर गुणनिधि शर्मा सदस्य सचिव रहनु भएको मन्त्रालयले जनाएको छ। सरकारी अस्पतालमा नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्ने जनगुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवलाई निर्देशन दिनुभएको थियो। समितिले काठमाडौँ उपत्यका भित्रका संघीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नुपर्ने, प्रेषण सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झट लगायतका अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिएको छ। यसै गरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइका कारण अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको संख्या, उनीहरूको दैनिक सेवा विवरण तयार पार्न पनि समितिलाई निर्देशन दिइएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेला श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा शुरू गरिएको बताउनु भएको छ। जनकपुर धाम स्थित उद्योग वाणिज्य संघमा मेलाको हिजो शुभारम्भ गर्नुहुँदै उहाँले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गर्नुभयो। मन्त्री अर्यालले सुझाव संकलन, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न श्रमाधान रोजगार मेलाले सहयोग पुर्याउने बताउनुभयो। कृषि पशुपन्छी तथा सहकारी मन्त्री ज्वाला कुमारी शाहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताउनु भएको छ। विश्व दुग्ध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा हिजो मेची नगरमा आयोजित कार्यक्रममा मन्त्री शाहले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौदेखि भुक्तानी नदिइएको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताउनुभयो। मन्त्री शाहले मुलुकमा दूधको उत्पादन बढ़ेको जनाउँदै यसलाई निर्यात गर्न आवश्यक पहल पनि गर्ने बताउनुभयो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाईको 10% रकम बाबू आमालाई दिनुपर्ने नीति ल्याउन लागेको बताउनु भएको छ। भक्तपुरमा हिजो सामुदायिक विकास तथा सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको 20 स्थापना दिवस एवं सामुदायिक दर्पण लोकार्पण कार्यक्रममा मन्त्री चौधरीले ज्येष्ठ नागरिक ऐन, ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित भएसँगै यस्तो नीति कार्यान्वयनमा आउने उल्लेख गर्नुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षमा भलिबलका लागि आवासीय कवर हल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्री श्रेष्ठले नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताउँदै खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो। हिजोदेखि काठमाडौँमा शुरू भएको 8 एनभीए महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेकै बजेटमा पनि भलिबलका लागि एउटा गन्तव्यका रूपमा विकास गर्न खोजिएको तर जग्गा प्राप्तिका यावत समस्याहरूले केही कठिनाई भएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा लोकसभा चुनावको 7 र अन्तिम चरणको मतदान अन्तर्गत हिजो 7 राज्य र केन्द्रशासित प्रदेश चण्डीगढमा 58.34% मतदान भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। पश्चिम बंगालमा सबैभन्दा बढ़ी 69.89%, बिहारमा 48.86%, चण्डीगढमा 62.80%, ओडिसामा 62.46%, पंजाबमा 55.20%, उत्तर प्रदेशमा 54% र हिमाचल प्रदेशमा 66.56% मतदाताले मतदान गरेको त्यहाँको आयोगले जनाएको छ। 7 राज्य र केन्द्र शासित प्रदेश चण्डीगढ़का 57 संसदीय निर्वाचन क्षेत्रका लागि शनिबार बिहान 7 बजे अन्तिम चरणको मतदान शुरू भएको थियो। निर्वाचनको अन्तिम मतपरिणाम जून 4 घोषणा हुँदैछ। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ भने देशको उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31 देखि 33 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि संघीय संसदको दुवै सदनमा आजदेखि छलफल शुरू हुँदै सरकारी अस्पतालमा उपचारमा देखिएका समस्या अध्ययनका लागि सरकारद्वारा उच्च स्तरीय समिति गठन र भारतमा लोकसभा निर्वाचनको मतदान सम्पन्न आगामी मंगलबार अन्तिम मत परिणाम घोषणा हुने। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।